Assalamu alaikum warahmatullah. Salam dedi.
Allahu ekber. أشهد أن لا إله إلا الله أشهد أن محمد أشهد أن محمد رسول الله حي على الصلاة
الحمد لله رب العالمين یہی کلمہ درست
दुख है, और दूसरे आजकल के जमाने में भी बावजूद इसके कि सफर की बहुत सी सहूलतें हैं, ये नामुमकिन है कि सारी दुनिया में फैले हुए मुआनदीन के पास में जगह जगह दौड़ाते हों और एक एक के सामने अपने बीवी बच्चे ले जाकर उनके बीवी बच्चे को हुआ हो और फिर उसका वो वाला हो। वैसे एक लफ्ज की शक्ल होती है, लेकिन चूंकि वहां उलमा ने जमात पर बहुत जोर दिया, वो ये समझ रहे थे कि जमात भाग रही है, चुनाचे मैंने उनको इजाजत दे दी। जब मुबाले की इजाजत दी तो उन्होंने उस तहरीर पर दस्तखत करने से इनकार कर दिया जो जवाब हिंदे की तरफ से शायद हुई, और बावजूद इस रात के उन इल्जाम पर दस्तखत नहीं किए जो बड़ी वजाहत के साथ हमने शायद किए थे कि अगर ये इल्जाम दुरुस्त हैं जो तुम लगाते हो तो मौकद आप कसम खाकर खुदा के हजूर हाजिर हो और मुबाले के चैलेंज को कबूल करो। मैं यहां तक भी उनको सहूलत दी थी कि अगर तुम्हारे नजदीक सारे इल्जाम सच्चे नहीं हैं तो जितने सच्चे हैं उन पर निशान लगा, अगर एक इल्जाम पर भी को भी सच्चा समझते हो उस पर भी निशान लगा। तो पहली तो उनकी शिकस्त इस बात से जाहिर हुई कि उन्होंने उस तहरीर में से एक इल्जाम पर भी तस्दीक करने की जुर्रत न की और एक इल्जाम को भी दुरुस्त करार देते हुए उसके ऊपर मुबाला करने की जरूरत नहीं। तो वहां जो अहले बसीरत हैं उन पर यह बात खुल जानी चाहिए कि ये उलमा जो हर रोज इन्हीं बातों पर जमात के खिलाफ गंद करते हैं, अगर ये अपनी बात में सच्चे होते तो मुबाले के वक्त उन इल्जाम को मुबाले में शामिल करते, लेकिन शामिल ना किया बल्कि सिर्फ हजरत मसीह मौऊद अलैहिस्सलाम की तकदीब पर मुबाला किया, यानी जमात अहमदी आपकी तकदीब करे और वो तकदीब करे। वो अल्फाज जो मुबाले के हैं वो मैं अभी आपको पढ़ के सुनाऊंगा क्योंकि मुबाले की मुद्दत खत्म होने पर मुझे थोड़ा वक्त रह गया है और 28 नवंबर को उनकी आपस की मुकर्रर करदा मुद्दत खत्म हो रही है, लेकिन इससे पहले कि मैं आपको वो अल्फाज करके सुनाऊं उस खत के मजमून से मजीद कुछ मुतले करना चाहता हूं। उस खत में कुछ परेशानी का इजहार था और वो इस तरह कि उन्होंने लिखा है कि यहां तीन गुरुओं में लोग बढ़ चुके हैं, यूं यूं वक्त करीब आ रहा है, ये गोलियां हो रही हैं और चूंकि ये मुबाला बहुत तशरीफ आ गया था, अखबारात वगैरह में रेडियो में कसरत के साथ चर्चे हुए और सारे सूबे में ये बात शोहरत पकड़ गई कि जमात अहमदिया का उसके मुखालफीन से मुनाजर मुबाला हो गया। उन्होंने लिखा है कि तीन किस्म के गुरोह हैं, एक वो गुरोह जो इन उलमा का भी दुश्मन है और वो कहते हैं कि अगर इस मुबाले के नतीजे में कुछ भी ना हुआ तो दोनों ही झूठे। एक वो गुरोह है जो इन उलमा का पैरोकार है, पहले उनकी शेखियां और थी अब ये कहने लग गए हैं अगर हमें कुछ ना हुआ तो जमात झूठी, और एक तीसरा गुरोह है जो खुदा के मुनकरीन का है क्योंकि केरला में कम्युनिज्म बहुत है और वहां दहरियत भी बहुत है। तो दहरिये कहते हैं कि अगर मुबाले के नतीजे में कुछ जाहिर ना हुआ तो खुदा ही नहीं। तो अब वो कहते हैं हम इन तीनों ग्रोहों का किस तरह मुंह बंद करें और क्या बात इनके सामने पेश करें कि दिल मुतमईन हो। इस सिलसिले में सबसे पहले तो जरूरी है कि मुबाले के अल्फाज देखे जाएं वो क्या है, उन अल्फाज की रूप से जो बात फरीकैन पर साजिर होनी वाजिब हो वो जरूर होनी चाहिए, और अगर उन अल्फाज की रूप से कुछ भी नहीं होता तो ये नतीजा निकालना भी दुरुस्त नहीं कि दोनों पर ही जरूरत है, ये नतीजा निकालना भी दुरुस्त नहीं कि नाउजुबिल्ला खुदा भी नहीं है और दहलीत को तकबीयत मिले, क्योंकि एक और तीसरा नतीजा भी तो निकाला जा सकता है कि तुम्हारा मुबाला बेमानी और खुदा के यहां मकबूल नहीं हुआ, और صورت میں ذمہ دار وہ فریق ہوگا جس نے پہلے مبالغے کو رد کیا اور اپنا مبالغہ کون تھا اور یہ اصرار کیا کہ یہ درست مبالغہ اور ذرا غلط مبالغہ. ایسی صورت میں ایک عقل مند کو یہ تجزیہ کرنا ضروری ہوگا کہ جس مبالغے کو انہوں نے رد کیا تھا کیا وہ بے نتیجہ ثابت ہوا یا اس کا نتیجہ نکلا, اور جس مبالغے کو انہوں نے درست مبالغہ قرار کر کے جماعت پر ٹھوسا تھا وہ درست ثابت ہوا کہ نہیں. تو اگر کوئی صاحب فہم ہو اور عقل کے ساتھ حکمت کے ساتھ تجزیہ کرے تو یہی ایک عقلی نتیجہ نکلتا ہے جو میں نے آپ کے سامنے رکھا ہے. لیکن اس کا نتیجہ نکلا بھی ہے وہ میں ابھی آپ کے سامنے رکھتا ہوں. جہاں تک مبالغے کے الفاظ کا تعلق ہے, جماعت احمدیہ کی طرف سے ایک عبارت پڑھی گئی اور اسی طرح منکرین کی طرف سے ایک عبارت پڑھی گئی. جماعت احمدیہ کی طرف سے عبارت یہ ہے, بسم اللہ الرحمن الرحیم نحمدہ و نصلی علی رسول کریم, بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین نصلی علی محمد صلی اللہ علیہ وسلم علی محمد. یہ عبارت کا آغاز ہے. آگے ہے حضرت مرزا غلام احمد قادیانی علیہ السلام مسلمانوں کے لیے امام مہدی اور معوذ مسیح ابن مریم ہیں, وہ حضرت محمد صلی اللہ علیہ وسلم کے تابع غیر تشریعی امتی نبی اور رسول ہیں. یہ ہمارا دینی اعتقاد ہے, ہم اس پر ایمان رکھتے ہیں اور اس کا اعلان کرتے ہیں. حضرت احمد القادیانی علیہ السلام کی طرف سے پیش کردہ تمام الہامات اور وہی اللہ تعالی کی طرف سے نازل کرنا ہے, ان کے منکر خدا تعالی کی طرف سے اسی سزا کے مستحق ہیں جو دیگر معمول من اللہ انبیاء کے منکروں کے لیے قرآن کریم نے بیان کی ہے کی ہیں, ان سزاؤں کے مستحق ہیں جو قرآن کریم نے بیان کی ہے. ہمارا عقیدہ یہ ہے کہ آمد صلی اللہ علیہ وسلم کی امت میں آپ کے تابع غیر تشریعی امتی نبی آ سکتا ہے. اے قادر مطلق خدا, اگر ہمارا یہ قول اور یہ اعتقاد جھوٹا ہے تو ہم پر سخت سزا نازل فرما. یہ الفاظ بہت خاص طور سے توجہ سے سننے کے لائق ہیں. اگر ہمارا یہ قول اور یہ اعتقاد جھوٹا ہے تو ہم پر سخت سزا نازل فرما, لعنت اللہ علی الکاذبین, ورنہ اگر ہم سچے ہوں تو ہم پر رحمت نازل کر کے ایسا نشان دکھلا جس سے حق ظاہر ہو جاتے ہیں. تو جہاں تک جماعت احمدیہ کے مبالغے کا تعلق ہے, جماعت احمدیہ کی تحریر مبالغہ کا تعلق ہے, اس میں یہ نشان مانگا گیا کہ اگر ہم جھوٹے ہیں تو ہم پر لعنت ہے اور اگر ہم سچے ہیں تو ہماری تائید میں کوئی نشان ظاہر ہوگا. یہ اصرار کرنا کہ اس کے نتیجے میں دشمن فلاں تاریخ سے پہلے مر جائیں, یہ سراسر زیادتی اور افتراء ہے, کیونکہ اس تحریر میں اشارتاً بھی یہ نہیں کہا گیا کہ ایسی صورت میں دشمنوں کو فلاں مدت سے پہلے مار دیں. ہاں, انبیاء کے دشمنوں کے ساتھ جو سلوک ہوتا ہے وہ قرآن کریم میں متفرق جگہ پہ بیان ہوتا ہے اور وہ بعض دفعہ صدیوں پر پھیلا ہوا سلوک ہے, بعض دفعہ ہزاروں سال تک پھیلا ہوا سلوک ہے, اور وہ ایک ایسی جاری تقدیر ہے جسے کوئی دنیا کی طاقت روک نہیں سکتی. ان کی بالآخر ناکامی مقدر بن جاتی ہے اور خدا تعالیٰ کے پاک لوگوں اور سچے لوگوں کو خدا تعالیٰ کی طرف سے بے انتہا تائیدات ملتی ہیں, بے انتہا ان پر فضل نازل ہوتے ہیں, رحمتیں نازل ہوتی ہیں, برکتیں نازل ہوتی ہیں. وہ دشمنوں کو دیکھتے دیکھتے بڑھتے پھیلتے پھولتے پھلتے چلے جاتے ہیں, کوئی نہیں ان کی راہ روک سکے, کوئی نہیں جو ان کی طرف کی راہ میں حائل ہو سکے. وہ بالآخر ضرور غالب آتے ہیں اور یہ آخرت میں غالب آنا یہ معنی نہیں رکھتا کہ دور کے مستقبل میں غالب آتے ہیں، بلکہ ان کا ہر قدم غلبے کی طرف بڑھ رہا ہے، ان کے حال میں ان کے مستقبل کی تصویریں دکھائی دیتی ہیں، ان کے حال کے آئینے میں مستقبل کے عکس روشن تر ہوتے چلے جاتے ہیں، اور جس آنکھ میں دیکھنا ہو اس کو مستقبل کے انتظار کی ضرورت نہیں رہتی، ہر آنکھ دیکھ سکتی ہے، پہچان سکتی ہے، یہ بڑھنے والے اور غالب آنے والوں کی علامتیں۔ بس یہ وہ نشان تھا جو در حقیقت جماعت احمدیہ نے مانگا، اور یہ نشان جماعت احمدیہ کو ہر جگہ تھا۔ خود کیرلا میں ہی اس مباحثے کے بعد اسی جگہ تین ایسے معززین جماعت احمدیہ میں داخل ہو چکے ہیں جن کا اس سے پہلے جماعت کی متشدد مخالف جماعتوں سے تعلق تھا، اور چونکہ ان کو یہ احساس ہوا کہ اس میں ہماری ذلت ہے، اس لیے انہوں نے پورا زور لگایا۔ ایک صاحب کو تو روا کر کے، گھراؤ کر کے، ان کے اوپر علماء کے بے حد دباؤ ڈالے، مناظرے کیے، لیکن اللہ تعالیٰ کے فضل سے وہ سارے قائم رہے اور خدا نے ان کو استقامت بخشی، اور ان کے دلوں پر اس کے نتیجے میں ضرور ایک قسم کا عذاب نازل ہوا ہے، کیونکہ بار بار ان کی طرف سے ان تینوں کے اہمیت میں شمولیت کے نتیجے میں لے جانے کے عذاب ہوئے۔ لیکن یہ ایک ایسی چیز ہے جو نسبتاً چھوٹے پیمانے کی چیز ہے، اور ایک دشمن کہہ سکتا ہے کہ اتنے بڑے علاقے میں تین احمدی ہو جائیں، تو اس سے کیا فرق پڑتا ہے؟ دنیا میں تھوڑی تھوڑی تبدیلیاں ہوتی رہتی ہیں، گزرتے چلا جاتا ہے، لیکن جہاں تک جماعت کی احترام کا تعلق ہے، اس چیز کو مباہلہ کرنے والوں کے دل جانتے ہیں کہ انہوں نے کس شدت سے محسوس کیا ہے۔ لیکن جس نشان کی طرف میں اشارہ کرنا چاہتا ہوں وہ اور ہے، وہ یہ ہے کہ مباہلے کا اصل مقصد کسی کا سچا یا جھوٹا ثابت کرنا ہوتا ہے، اور اس پہلو سے خدا تعالیٰ نے ان کے اپنے ہاتھوں سے ان کے جھوٹا ہونے کے ایسے سامان کر دیے کہ اللہ تعالیٰ کے فضل کے ساتھ جماعت کی صداقت صرف وہیں نہیں بلکہ دنیا کے اور ملکوں میں بھی روشن ہو گئی۔ اب دیکھیے کیسی ان کی عقل ماری گئی اور کیسی ان سے جہالت کی بات ہوئی کہ مباحثے میں ابھی پورے دو ماہ بھی نہیں گزرے تھے، انہوں نے اخباروں میں یہ خبریں شائع کر دی کہ جماعت احمدیہ کیرلا کے امیر ڈاکٹر منصور احمد صاحب اور ان کے چیف مبلغ مولوی محمد ابو الوفا صاحب مباحثے کے دوسرے روز ہی وفات پر۔ اب دیکھیں کیا ضرورت تھی جھک مارنے کی، انتظار کرتے دیکھتے کیا ہوتا ہے، اور دوسرے روز وفات کا اعلان کر رہے ہیں دو مہینے کے بعد، اور سعودی عرب میں بھی یہ اعلان ہوا اور پاکستان میں بھی یہ اعلان ہوا، اور امروز کا اور اخباروں کے علاوہ ایک امروز کا جانتے ہیں آپ مشہور اخبار ہے، اس کے 9 جون میں یہ خبر شائع ہے کہ عظیم الشان خدا تعالیٰ کی طرف سے مسلمان علماء کیرلا کی صداقت کا نشان ظاہر ہوتا ہے، اور صداقت کا نشان یہ ہے کہ دو احمدیوں کا نام لے کے جو چوٹی کے تھے وہاں اس علاقے میں، ان کی موت کا جھوٹا اعلان ان کی صداقت کا نشان ہے۔ مجھے تعجب ہے کہ وہاں جماعت کو اور کیا انتظار ہے۔ دو باتیں ثابت ہوئیں، دہریوں کے لیے بھی منہ بند کرنے کے لیے ان کے پاس خدا نے ایک نشان دیا، اور ان کا منہ بند کرنے کے لیے بھی ایک نشان دیا جو یہ کہتے تھے کہ دونوں ہی جھوٹے ہیں۔ नतीजा निकलता है वो ये है कि मैंने जो तरीके मुबाहला बयान किया था वो दुरुस्त था और खुदा का नजीज वही तरीके मुबाहला था जिसको इनको कबूल कर लेना चाहिए। उससे फरार की राह तैयार की, उन सारे इल्जाम से पीछे हट गए जो सारी दुनिया में जमात पर लगा सकते थे और फिर जो निशान जाहिर हुआ वो मेरे मुकर्र करदा साल की आखिरी तारीख को जाहिर हुआ है, इनके मुकर्र करदा साल की बात नहीं। वो जो ओवरलैप कर रहे थे साल उसके अंदर अंदर ये निशान हुआ और इनका झूठा हुआ साबित हो वो खुदा के दिल से अभी दोनों जिंदा मान बस जमात अहमदिया के लिए जो नुसरत के निशान भी हुए हैं वो आलमी हैसियत के हैं और ये साल जो मुबाहले का था था वो मेरे वाला साल शुमार कर लें या इनका साल भी बीच में शामिल कर लें, इस कसरत से खुदा के फजल जमात पर गालिब हुए हैं कि कोई बिल्कुल अंधा हो वो ना देख सके मगर अगर उसमें टटोलने की ताकत भी हो तो उसको पता लग सकता है। इतना इंतजामी साल है ये निशानात का कि इंसान की अकल हैरत पैदा होते रहे। इसके अलावा एक और बहुत अहम काबिल तवज्जो बात यह है कि नाउज़ुबिल्लाह मिन ज़ालिक अगर जमात अहमदिया झूठी होती तो सबसे बड़ी पकड़ तो जमात अहमदिया के सरबराह पर आनी चाहिए जिसने ये जरूरत की कि सारी दुनिया को चैलेंज किया है और सबसे ज्यादा फजल उस शख्स पर लाज़िम होने चाहिए थे जिसको अव्वलीन मुखातिब के तौर पर पेश किया गया। लेकिन देखें वो साल तो मेरे नतीजा नहीं निकला, वो मुबाहला तो बेअसर साबित ना हुआ बल्कि अगर आप गौर करें तो बहुत अजीम निशान है जो तारीख में शाद के तौर पर जाहिर हो जाता है। उसमें बहुत से पहलू ऐसे हैं जो अभी आपकी नजर में नहीं लेकिन बाद में जाहिर होते हैं। दो तारीख पर खुदा ने फौरी तौर पर उस मुबाहले की सच्चाई में जमात अहमदिया की सच्चाई के निशान जाहिर फरमाए। अव्वल एक ऐसे शख्स को जिसके वो मौत का ऐलान कर रहे थे बल्कि ये कह रहे थे कि मिर्जा ताहिर के हाथों पर हाथों से या उसके इमाम पर उसके मुकर्र करदा कातिलों के हाथों से वो कत्ल किया गया है और अगर ये बात झूठ निकले तो मैं सरेआम फांसी दो रस्सी एक करोड़ लोगों को एक महीने के अंदर अंदर उस मुद्दे को खुदा ने जिंदा कर। बस अगर इनके अंदर जरा भी शराफत और ज्ञानत होती और अपन से काम लेते तो उनको यह पता चलता कि दरअसल वो दुश्मन जिंदा नहीं हुआ बल्कि अहमदियत जिंदा हुई। खुदा ने अहमदियत को उसके उसकी जिंदगी के निशान का निशान दिखाकर एक नई शाम से जिंदा किया वरना हमेशा के लिए खिलाफत अहमदिया पर यह इल्जाम लगा रह जाता। अहमदी लाख कहते कि हम जानते हैं हमारे ये तौर पर नहीं है मगर दुश्मन यही कहता रहता कि एक खलीफा तुम्हारा साथ मिला। अब देखिए खुदा ताला ने उसको उस लाइनी की हालत में भी मरने नहीं दिया, बुलवाया वहां से पाकिस्तान में इन दुश्मनों की आंखों के सामने दिखाया कि तुम झूठे हो तुम्हारी जानते तुम पर पड़ चुकी और ये जो दुश्मन तुमने साजिश में साथ शामिल किया हुआ था जिसकी मौत का झूठा ऐलान करके तुमने एक मासूम शख्स पे कत्ल के इल्जाम लगाए हुए थे खुदा ने जाहिर कर दिया कि तुम सब लोग झूठे थे और झूठे थे तो ये अपनी जात में कोई मामूली निशान तो नहीं। अगर हमारा मुबाहला भी बेअसर जाता और एक ठोके कारतूस की तरह चलता मगर कुछ तमाशा ना होता कोई आवाज ना आती तो फिर दुश्मन अहमदियत या दहलिया कह सकते थे कि देख लो ना वो मुबाहला चला ना ये मुबाहला चला खुदा भी नहीं है इन दूसरों कहीं चाहिए कि दोनों करीब होते लेकिन वो मुबाहला तो चला है वो बड़ी शान के साथ चला है। फिर ज़ियाउद्दीन की मौत किसी शख्स के वहमो गुमान को भी नहीं और ऐसी गैर मामूली मौत जिसमें सरगर्दानी के बावजूद आज तक किसी को कोई निशान नहीं मिल सका कि क्या बात है। जिसको हवाई कला कहते थे उस जहाज में सवार उसके प्रकट हो गए और कमोबेश वही हालत पैदा हुई जैसी खुदा ने एक दफा मेरे मंजूर कलाम में जाहिर फरमाई थी। वो रिहान तो नहीं था वो मेरे अपने शेर थे लेकिन बाद में खुदा भगवान से ऐसी बात जारी करवा देता है जिसकी सच्चाई इसके ऊपर फिर वो लामन बन जाता है। वो देखने वो निशान तो पूरा हुआ और उस निशान के साथ जैसे मैंने बयान किया है बहुत से वक्ती निशानात हैं जो वक्त के साथ गायब हो गए। हमारे वाक्य ये है कि जिस तरह उस एक मुर्दे की जिंदगी के साथ दरअसल सारी जमात की जिंदगी पड़ गई, वो गम और फिक्र दूर हुए, वो तफक्कुरात दूर हुए, वो तलावात खत्म हुए, बड़ी बेचैन की जमात, बड़े उन पर तकलीफों के साए पड़े हुए थे। हम जानते हैं कि इसने कोई जुल्म नहीं किया और सारी दुनिया की नजर में इसको जालिम बनाया जा रहा है। सारी जमात बड़ी गहरे गहरे तौर पर मुतफक्कर थी। इतना जबरदस्त प्रोपेगेंडा था कि ब्रिटिश हुकूमत तक भी इस बात को गौर से सुनने लगी थी कि हां इम्कान मालूम है। और उनके वाल वगैरह ने बारे में जिक्र किया कि वो तो ये कहते हैं और मुतालबा कर रहे हैं कि इसको एक मुजरिम के तौर पर हमें महसूस किया जाए। देखिए खुदा ने किस शान के साथ जमात को एक नई जिंदगी का सीटा दिया, कैसी उनकी रूह ताजा हुई, किस तरह बेख्तियार खुदा कि हम के तराने सारी दुनिया में जमात नहीं आए, ये कोई मामूली निशान। और फिर ज्या की एक जिंदगी में इन सब उड़नाओं की जिंदगी आपको अंदाजा नहीं हो सकता कि इसकी मौत के साथ इनके दिलों पर क्या क्या बनाए पड़े, क्या कह उन्होंने सभीसाना में सुबह बनाए हुए, क्या कुछ करना अभी बाकी था। इनके साथ तो वही हुआ है फलमा अवात्मा अवात्मा माहौल जहां बर्बाद हो गए। जब इन्होंने समझा कि माहौल रोशन हो गया हमारे लिए तो इनकी आंखों का नूर खुला गया। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की मिसाल पर जिस तरह एक मोहब्बत करने वाले आशिक ने यह कहा था कि तू मेरी आंख की पुतली थी, आज तू गया है तो मेरी आंखें अंधी हो गई। हमारे वाक्य यह है कि आज के और अवाद की आंखों की पुतली ज्याम था, उसकी मौत के साथ इनकी पुतली अंधी हो गई और इनकी आंखों का नूर जाता रहा। बिल्कुल कुरान करीम के बयान के मुताबिक फलम्मा अल्लाह जहाब अल्लाह मामला इंतजार और वो सारे मनसूबे धरे के धरे रहे। ये जो बाद में जमात अहमदिया को मारने, जमात अहमदिया के घर जलाने, इनके ऊपर गन उछालने की जो खौफनाक मुहिम जारी हुई है, ये इनके दिल का गजब है जो नंगा हो रहा है, इनके कीने बहा रहा है, झल्लाक हैं कुछ से इनके पेश नहीं जा रहे। इसलिए वो कहते हैं कि अच्छा खुदा नहीं तो हमारे हाथ में हम इनको मारते। एक और बात जो वहां बयान की गई वो ये है कि वो लोग जिन्होंने ये ऐलान किया था कि हम सच्चे हों तो जमात अहमदिया पर नाम से पड़े और जमात अहमदिया को साथ ये हो, वो अब उस ऐलान से पीछे हट गए और ये ऐलान करना शुरू कर दिया कि हमें कुछ ना हो तो हम सच्चे निकले। वही मजदूर की रोटी बराबर, एक मजदूर की रोटी को छुपा दूसरे निकलाते हैं, हर जगह यही हाल। ना शराफत है, ना सदाकत है, ना अकल है। वो तहरीर तो देखो कि क्या थी जिस पर दस्तक किए गए, किसकी तरफ से क्या मुकाब है। पर जहां तक जमात अहमदिया की सदाकत का ताल्लुक है वो तो रोने रोशन की तरह सारी दुनिया में जाहिर हुई है और तुम खुद अपने हाथों झूठे साबित हो चुके। जहां तक इस बात का ताल्लुक है कि तुम गालियां देते हो और उसके बावजूद खुदा ने तुम्हें पकड़ा नहीं, तो यह भी तुम्हारे झूठे होने की, क्योंकि आज तक मैंने कभी दुनिया की किसी मंदिर की किताब में गालियां देने को सच्चाई की दलील के तौर पर लिखा। कैसी जहालत, कैसी बेवकूफी, कैसी हिमाकत है कि पाकिस्तान के उलमा भी और वहां के हिंदुस्तान के उलमा भी बे इंतहा दांत पकते हैं और आखिर पर ऐलान कर देते हैं कि देखो हमने इतनी गालियां दी और हम पर खुदा का अजाब नाज़िल हुआ इसलिए हम सच्चे हो गए। गालियां पकने वाले तो खुद आजाद में मुबतला है, गालियां जाहिर करती हैं कि सीनों में आगे लगी हुई, जब कुछ पेश न जाए तो झल्ला कर लोग इस किस्म की बकवास किए गए और भी पागल हो जाती हैं जिनके बस नहीं चलता, वो पकड़ तोड़ती हैं, वो बंद बोलती हैं अपने दुश्मन पर ये श्री भागेश्वर भी सर
एक नफसियाती मामला है, इसको थोड़ी समझते
कि गालियां देने वाला गालियां देकर ये बताता है कि मेरे दिल में क्या आग लगी, उसे कोई सुकून नहीं दिया। बस जितना कोई नेकों और पापों को गालियां देता है उतना उसका झूठा होना साबित होता, सच्चा होना क्या साबित होता। और जमात अहमदिया ने यह ऐलान किया था कि खुदा के सच्चों के मुकर्रबीन के साथ जो सुलूक होता है वो किया जाए। अब मुझे बताओ कि किन गालियों गालियां देने वालों को खुदा की तरफ से भी दिया ना मिले। कुरान करीम तो यह फरमाता है कि मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के दुश्मन ये मुतालबा किया करते थे कि आसमान से पथराव को नहीं करवाता हूं, क्यों खुदा हम पर पत्थर नाजिल नहीं करता, इसलिए कि हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तकलीफ करते देख लो हम सच्चे। ये इशारा मौजूद है कुरान करीम की हिदायत में। और वाकई यह है कि वह अबू जहल था जिसने यह ऐलान किया था, देखो मैं सबसे बड़ा मुकद्दर, सबसे बड़ा शैतान, सबसे ज्यादा गालियां देने वाला, और कोई आसमान से पत्थर नजर नहीं होते। तो वो लोग जो गालियों के नतीजे में सजा मांगते हैं और फौरी सजा मांगते हैं, खुदा की तकदीर को बदल नहीं सकते, उसके करीब मुख्तलिफ है। क्योंकि कुरान करीम ताज्जुब से इन लोगों का जिक्र करते हुए फरमाता है कि कैसे बेवकूफ हैं कि रहमत में जल्दी करने की बजाय अजाब में जल्दी कर रहे हैं। और कहते हैं खुदा जल्दी से क्यों अजाब रहमत करता है। तो जहां तक खुदा के अजाब का ताल्लुक है वो हुआ करते हैं नाजिल, मुख्तलिफ रंग में नाजिल होते हैं, कई किस्म के गंध हैं जो कौम के जाहिर होने शुरू हो जाते हैं, कई किस्म की अखलाकी मौतें हैं जो वाकई होने शुरू हो जाती हैं, बहसीत मजबूरी मुकद्दर कौमें इंतकाब का शिकार हो जाए करती हैं, तरह तरह की दुनियावी आफात में मुबतला होने लग जाती है। एक पूरा वसी मजमून है जो एक या दो अफराद की मौत से नहीं बल्कि एक सैलाब की तरह सारे कौम पर चढ़ दौड़ता है। और कौमें खुदा के गजब का निशान बन जाया करती हैं, उस गजब के इनाम से बनकर जाहिर हो जाती है। यह निशान पाकिस्तान में भी कसरत से जाहिर हो रहा है और हिंदुस्तान में भी कसरत से जाहिर हो रहा है। जब तक कौम इन उलमा का दुश्मन का दामन नहीं छोड़ती, जब तक इन मुकद्दबीन का दामन नहीं छोड़ती, मुसलमान कौमों के कौम के लिए जहां जहां ऐसे इस किस्म के उलमा के साथ वो चिमटे हुए हैं कोई अमर और सुकून नहीं, जो चाहे वो कर लें, जब तक इनकी नबूसत के साय से चलकर बाहर नहीं निकलते उस वक्त तक वो कभी चैन नहीं पाएंगे, कभी उनका कुछ नहीं बन सकेगा, उनकी तकदीर बनने की बजाय बिगड़ती चली जाएगी। यह है वो सलूक जो हमें पता चलता है कि कुरान करीम के मुताबिक खुदा के सच्चों के मुनकरीन से हुआ करता है और हमेशा से होता चला है। वरना अगर आसमान से पत्थर गिरने होते और किसी शख्स ने अपनी गंदगी के नतीजे में मान हलाक होना होता तो क्यों आहद सल्लल्लाहु अलैहि वसल्लम के मुकद्दबीन के साथ यह सुलूक नहीं होगा। मगरबी दुनिया की सदियां इस बात पर गवाह करें, ऐसे ऐसे बदबख्त पैदा हुए हैं, उन्होंने आहद सल्लल्लाहु अलैहि वसल्लम को ऐसी ऐसी जलील गालियां दी कि चंद सतरे पढ़कर इंसान से बर्दाश्त नहीं हो सकता कि मरीज उस बात को रोक। बार दफा जवाब लिखने के लिए या इतला पाने की खातिर किन बदबख्तों ने हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से क्या क्या सलूक किया है मजबूर पढ़ना पड़ता है, लेकिन इंतहाई तकलीफ दे और दर्दनाक है हालत पैदा हो जाती है। इसलिए उनके ऊपर तो कहीं खुदा की तरफ से कोई पत्थर नहीं गिरे, कई ऐसे हैं जो लंबी उम्र पाकर कभी उम्र वफात पा गए। तो जमात अहमदिया ने तो वो सलूक मांगा था जो खुदा के अंबिया के मुनकरीन से हुआ करता है, और उस सलूक में सबसे नुमाया सलूक यह है कि कतब अल्लाह औलाद में बनना आना हो, जोर जितना मर्जी लगा के देखो तुम दिन ब दिन हारते चले जाओगे, और मेरे लोग जो मेरी मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के साथ हैं वो गलबा पाते चले जाएंगे। अल्फाज तो ये हैं अनावर के लिए मैं और मेरा रसूल लाजमन बालक है, मगर रसूल के अंदर सारी जमात शामिल होती है। بس یہ ہے وہ سلوک جو دشمن سے ہوتا ہے کہ وہ پورا زور لگاتا ہے اور اس زور لگانے کے باوجود دن بدن ناکام اور نامراد لگتا چلا جاتا ہے. پھر قرآن کی نیو فرماتا ہے کہ یہ کیوں نہیں دیکھتے کہ دن بدن ان کی زمین تک ہوتی چلی جا رہی. یعنی دوسرے معنوں میں محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی زمین وسیع تک ہوتی چلی جا رہی. کون سا دنیا میں ایسا مقام ہے جہاں تم احمدیت کی زمین تک کر سکے؟ ہاں ہر جگہ مقابل پر تمہاری زمینیں تنگ ہوتی گئی اور خدا تعالیٰ کے خدر کے ساتھ ایک دن بھی ایسا نہیں آیا جہاں جماعت کے پھیلاؤ کو تم روک سکتے. اور یہی وہ تکلیف ہے جس نے آگ بن کر تمہیں ایک عذاب میں مبتلا کیا. آخری بات یہ بس تمہاری گالیاں دینا تو تمہارے جھوٹے ہونے کی دلی. اگر تم غالب آئے ہوتے تو تم نے گالیاں چھوڑ دینی تھی, تم نے تو ہنسنا اور کیسے لگانا تھا اور خوش ہو جانا تھا, پھر احمدی گالیاں دیتے تم. جن جو جھوٹے ہوتے اور جن کی کچھ پیش نہ جاتی انہوں نے پھر آخر تنگ آئے گالیاں دینی تھی. کیا تو تھوڑے ہو کر, کمزور ہو کر, بے بس اور بے اختیار ہو کر ان کے دلوں پر تو تمانیت نازل ہوتی ہے خدا کی طرف, ان کو تو صبر کا نشان دیا جاتا ہے, ان کو وہ ساری علامتیں عطا ہوتی ہیں جو خدا کے سچے انبیاء کے ماننے والوں کو عطا ہوا کرتی ہیں, اور تمہیں جھوٹوں کی علامتیں عطا ہوتی ہیں. پھر یہ کیسے ہو گیا کہ تم سچے نکلے اور ہم جھوٹے نکلے؟ دیکھو آمد صلی اللہ علیہ وسلم نے ایک سادہ سے فکرے میں ہمیشہ کے لیے اس بات کا فیصلہ فرما لیا کہ سچا کون ہوتا ہے اور جھوٹا کون ہوتا ہے. آخری زمانے کے حالات بیان کرتے ہوئے جب یہ فرمایا کہ 72 فرقے ہو جائیں گے, کل لوگوں کے نام وہ سارے کے سارے آگ میں آگ والے ہوں سوائے ایک جماعت کے جو سچی ہوگی جسے خدا کھڑا کرے. یہ جو جماعت سچی ہوگی کی خوشخبری دی, اس کے متعلق جب ایک پوچھنے والے نے پوچھا کہ یا رسول اللہ کیسے ہم پہچانیں گے کہ وہ سچے ہوں؟ فرمایا ماں آنا لہرے والا بابی, تم دیکھ لینا جو میرا ماننا ہے وہی جھوٹا ہوگا, جو میرے ماننے والے اور میرے صحابہ کا حال ہے وہی جھوٹا ہوگا. تو دیکھو تم نے گند رکھنے کے بعد کس جماعت میں شامل ہونا ثابت کر دیا. یا حضرت عبدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی زندگی اور آپ کے صحابہ کی زندگی میں تم ایک بھی مثال ایسی دے سکتے ہو کہ جس طرح تم مسجد و محراب سے انتہائی مغلدان بچتے ہو اور جھوٹ پر جھوٹ بولتے چلے جاتے ہیں, نو ملہ مل جانے کے ایک دن بھی آن حضرت صلی اللہ علیہ وسلم کی کسی صحابی نے بھی یہ مطلب اختیار کیا. ہاں آپ کے خلاف جھوٹ بولے جاتے ہیں, آپ لوگوں کو گندی گالیاں دی جاتی, آپ کے خلاف اس طرح کیے جاتے. تو پھر دیکھو کہ سچا تو وہی ہے جس کی شکل حضرت رسول اکرم صلی اللہ علیہ وسلم اور آپ کے غلاموں کی بنتی چلی جاتی, اور یہ شکل خود تم بنا رہے تھے اپنے ظلموں کے ذریعے. قرآن کریم سے سچوں کا مطالعہ کر کے دیکھ لو, سچوں کی زندگیوں کا مطالعہ کر کے دیکھ لو, اور پھر دیکھو کہ کس طرح جماعت احمدیہ یہ کہہ رہے کہ دعا کو خدا نے سنا ہے. انہوں نے تو یہ مانگا تھا کہ اے خدا, خدا کے دشمن رسول کے دشمنوں سے جو تو کرتا چلا آیا ہے جو ان کے حالات ہوتے ہیں وہی ان کے کرتے ہیں. اب دیکھ لو کہ جب آن صلی اللہ علیہ وسلم کی حدیث نے اس مضمون کو خوب واضح کر دیا اور کھول دیا, آپ کی مسجدیں منظم کی جاتی تھیں, آپ کے گھروں کو آگ لگائی جاتی تھی, آپ کے صحابہ کو تکلیفیں دی جاتی تھیں, گالیاں دی جاتی ہیں, دن رات گند رکھے جاتے ہیں, ہر قسم کے بنیادی حقوق سے محروم کیا جاتا ہے, عبادت نہیں کرنے دی جاتی, کلمہ نہیں پڑھنے دیا جاتا, حج سے روکا جاتا, یہ اعلان کرنے سے باز رکھا جاتا تھا کہ تم مسلمان مسلمان ہیں. 100% یہ تصویر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے غلاموں کی آج جماعت احمدیہ کو زندہ کرنے کی توفیق ہوئی. ان سے یہ مظالم ہوئے اور وہ صبر کے ساتھ قائم رہے, عبادتوں سے روکے گئے لیکن عبادت نہیں کرتے چلے گئے اور عبادتوں میں پہلے سے بڑھ گئے. کل میں توحید سے بعد رکھنے کی کوشش کی گئی لیکن قربانی پر قربانی کر بھی چلے گئے اور کل میں توحید سے جان سے بڑھ کر چن گئے جانے گوا دی مگر کل میں توحید کو اپنے دل سے نکلنے نہ دی. یہ وہ جماعت ہے جس نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے زمانے کے وہ تمام اعلیٰ اخلاق دہرا دیے اور تمہاری آنکھوں کے سامنے دہرا رہی ہے. اس کردار کو زندہ کر کے آج تم دنیا کے سامنے پیش کر دیا جو کبھی تاریخ کے سبوں میں پڑھا جاتا. اور تم وہ ہو, ہاں تم وہ بد نصیب ہو جس نے محمد رسول کریم صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کے ساتھ ظلم کرنے والوں کے ہر کردار کو اپنا, آپ کے دشمنوں کے ہر وکیل کو دوبارہ اختیار کیا اور آج تم بھی ایک تاریخ لکھ رہے ہو ہماری طرح. دنیا کی آنکھ جو دیکھنے کی آنکھ ہے وہ گواہ رہے گی اور ہمیشہ گواہ ہے کہ ہم نے اپنی قربانیوں اپنی وفا اور اپنے خون سے اور اپنے گھر جلا کر اپنی اولادیں قربان کر جو تاریخ آج اس زمانے میں لکھی ہے یہ وہی تاریخ ہے جو حضرت عبدالس محمد مصطفیٰ صلی اللہ علیہ وسلم اور آپ کے غلاموں نے اسی طرح اپنی وفا کے ساتھ اپنی قربانیوں کے ساتھ اپنے نیک اعمال کے ساتھ لکھی. اور تم وہ ہو جو وہ تاریخ لکھ رہے ہو جو مخالفین محمد مصطفیٰ صلی اللہ علیہ وسلم لکھتے چلے گئے یہاں تک کہ خدا نے ان کو مغلوب کر دیا ان کو بے اختیار کر دیا اور ان کی آنکھوں کے سامنے دیکھتے دیکھتے دین اسلام پھیلتا چلا گیا. بس آج بھی وہی اسلام پھیلے گا جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کا اسلام ہے اور اس اسلام کی مبوش دن بدن واضح ہوتے چلے گا.
وَلَلَّهِ أَكْبَرُ.